الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله عليه وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. خبر رجل من بني كنانة خبر رجل من بني اس کی صبح اپنے گھر میں ہوتی تھی, اس کی شام اپنے گھر میں ہوتی تھی, اس کی عبادت اپنے گھر میں ہوتی تھی, وہ سب کچھ چھوڑ چھاڑ کر جو ہے اس نے اپنے آپ کو سونپ دیا. کبھی میں اپنے آپ کو سونپ رہی ہوں, یعنی ہماری شریعت میں شادی تو بہت آسان ہے, چلتے چلتے بھی نکاح ہو جاتے ہیں, کہ میں نے سونپ دیا اور وہ جو ہے دو گواہوں کے سامنے سونپ دیا اور مہر مقرر ہو گئی. ہو گئی بیوی کہ لمبا چوڑا مسئلہ نہیں ہے شادی کا. حضور صلی اللہ علیہ وسلم حدیثوں میں آتا ہے کہ بھی اس کا جو ہے یعنی یہ چلتے چلتے عبداللہ ابن عمر کہتے تھے کہ ہماری شریعت میں شادی جتنی آسان ہے آج کل لوگوں نے اتنا ہی اسے مشکل کر دیا. اس لیے اپنے معاشرے کو پاک صاف رکھو. جو دلہنیں ہیں ان سے ہم درخواست کریں گے, جو بیویاں ہیں مطلب ان سے ہم درخواست کریں گے کہ وہ اپنی ساس اور خسر کو اپنے ماں باپ سمجھیں کہ بھی میرے ماں باپ ہیں, اور جو ساتھ خسر ہیں وہ یہ سمجھے کہ یہ میری بیٹی ہے. تو کبھی بھی لڑائی گھر میں ہوگی نہیں. حضور اکرم صلی اللہ علیہ وسلم حضرت عمر کے زمانے میں جب میاں بیوی کا کوئی مسئلہ آتا, حضرت عمر قاضی ہوتے تھے نا, تو حضرت عمر کے زمانے میں میاں بیوی کا کوئی مسئلہ آتا تو حضرت عمر جو ہے وہ قاضی جو دوسرے قضات ہوتے تھے ان کو حضرت عمر احکامات بھیجتے تھے کہ دیکھو میاں بیوی کا کوئی مسئلہ آئے تو زیادہ کرید نہ مت, زیادہ دوربین سے مت دیکھنا, بس اوپر اوپر دیکھ کر جلدی سے محبت کی باتیں کر کے انہیں روانہ کر دینا. جوڑ کرنے کے لیے تو جھوٹ بولنا بھی جائز ہے, جوڑ کرنے کے لیے تو شریعت نے تو جھوٹ بولنے کی بھی اجازت دی ہے کہ بھائی جوڑ ہو جائے. لڑائی کے لیے لڑائی تو اتنی خطرناک چیز ہے کہ لڑائی کی وجہ سے شب قدر کا تعین ختم ہو گیا. یہ خالی زیادہ نفلے پڑھ لینا, زیادہ ذکر کر لینا, زیادہ تسبیح پڑھ لینا, اس سے مست بندہ جنت ملے گی, یہ دھوکے میں مت رہنا. شریعت یہ میں بہت اہم مضمون کا آدمی سمجھتا ہے کہ صاحب میں نے تو 25 قرآن ختم کیے, بہت مبارک, لیکن آپ نے کسی کو دھوکہ دیا, کسی کو پریشان کیا, اس کا دل دکھا, اس کے دل سے خدا نہ کہا تو کہ دعا نکلی, آپ کو تو پتا بھی نہیں. حضرت عمر ایک نوجوان جا رہا تھا, حضرت عمر نے چلتے چلتے خالی اس کو ایک کوڑا مارا ہلکا, زور سے نہیں ہلکا, اور کیا کہا بھائی رستے میں چلو, پھر چلو یہاں عورتیں چلتی ہیں یہاں مرد چلتے ہیں, تم برابر تم بیچ بیچ میں چل رہے ہو, ٹھیک ہے ٹھیک ہے حضرت ٹھیک ٹھیک. اب حضرت عمر نے مارنے کے بعد اسے ڈھونڈوایا, بھئی وہ نوجوان تھا ڈھونڈو, لیکن وہ تو چلا گیا. حضرت عمر صحابہ کو کہتے رہے بھئی وہ نوجوان تھا نا, میں نے ذرا تھوڑا سا اس کو بھئی دیکھو کہاں ہے وہ نوجوان, نہیں ملا. ایک سال کے بعد حضرت عمر خطبہ دے رہے تھے, وہ نوجوان سامنے اس کی نظر پڑی حضرت عمر کی, حضرت عمر نے کہا بھائی مجھے مل کے جانا. اب وہ گھبرایا, جب مجھے ملنے کا, اب نماز فوراً جو آیا اس کا اکرام کیا اور اس کو کچھ رقم دی, یہ رقم لے تم حج کراؤ, میری طرف سے تم حج کراؤ, اللہ تعالیٰ تمہارے حج کو قبول کرے. اس نے کہا امیر المومنین اس کی کیا ضرورت ہے میرے پاس, یوں کہ نہیں میں نے تم کو کوڑا مارا تھا, میں پورا سال میں روتا رہا, पूरा साल। और आज तो आदमी पता नहीं लंबी लंबी सुनाता है और मीठी नींद सोता है और रोजाना सुनाता है, रोजाना। कई बच्चियां अपने घरों में इस मामले में परेशान है, सास की वजह से, खुसर की वजह से, और फिर शोहर की वजह से, और फिर ये शोहर के भाई होते हैं ना, तो भाई की बीवियां पता नहीं जेठानी कहें नन कहें, मुझे नाम भी नहीं आते, वो जरा वो और चढ़ाती हैं। जो शोहर की बहनें होती हैं, घर की बहनें, तो वो खुद अपनी हुकूमत करती हैं माशाल्लाह, उनकी हुकूमत अलग होती है। ये हमारी शरीयत में नहीं है। और बात दुल्हने भी माशाल्लाह एड़ी टेढ़ी होती है, वो सबकी मां बन जाती है आकर। ये भी होता है कि बात दुल्हने ऐसी होती है कि आदमी को करोड़ तक ले जाती है, बात दुल्हने ऐसी होती है कि आदमी को करोड़ तक ले जाती है। हज्जाज इब्न यूसुफ को है ना, हज्जाज इब्न यूसुफ को, हज्जाज इब्न यूसुफ जैसे को जो है गाने लगाम पकड़ने वाला बना दिया। बात औरतें ऐसी होती है, हज्जाज इब्न यूसुफ से एक लड़की, हज्जाज इब्न यूसुफ ने एक लड़की से शादी की थी, किताबों में किस्सा लिखा है। लेकिन ये किस्सा इसलिए नहीं सुना रहा कि दुल्हने ऐसा करें, मैं बताता हूं कि दुल्हने बात कैसी होती है अड़ी टेढ़ी। एक लड़की से शादी की, बहुत खूबसूरत थी वो लड़की। अब वो लड़की जो अपने बैठी हुई थी, इतने में जो है हज्जाज इब्न यूसुफ तो बादशाह था, हज्जाज इब्न यूसुफ आया और वो आकर जो है अपने आईने के अंदर मुंह देखने लगा। तो लड़की ने कहा कि तेरा मुंह तो कुत्ते जैसा है, ये मैंने बिखरे मोती में लिखा है किसी जिल्द में। अब्दुल्ला ने और उसने ये जुमला कहा, तेरा मुंह तो कुत्ते जैसा है। हज्जाज इब्न यूसुफ को गुस्सा आया, हज्जाज इब्न यूसुफ को गुस्सा आया कि तू मेरी बीवी है, मैं बादशाह हूं, तू रानी है, और ये तू मुझे ऐसा जुमला कह रही, यूं कहा नाना, और याद रखना तुझे गुलाम बना के छोड़ूंगी। ये दूसरा सुनाया, तुझे गुलाम बनाऊंगी, अरे तो मुझे गुलाम बनाएगी, तुझे गुलाम बनाऊंगी, अब तू मेरा नौकर बनेगा। कमाल कि ये क्या कह रही है। होते होते वो अनबन शुरू हुई, तो हज्जाज इब्न यूसुफ ने कहा भी इसके साथ तो निभना मुश्किल है, वो कभी गधे जैसा चेहरा कहे, कभी कुत्ते जैसा कहे, कभी खच्चर जैसा कहे, और वो हज्जाज इब्न यूसुफ का बर्दाश्त करे। आखिरकार हज्जाज इब्न यूसुफ ने उसे तलाक दे दी। थी खूबसूरत, तो जमाने का जो दूसरा बादशाह था, हज्जाज इब्न गवर्नर था और उसके ऊपर कोई बादशाह था, उसने निकाह का पैगाम भेजा। तो उसने जब निकाह का पैगाम भेजा तो उसने कहा हाँ तेरे साथ मैं शादी करूंगी, लेकिन एक शर्त के साथ कि जब मेरी बारात चलेगी ना, ऊंटनी पर बैठूंगी तो नकेल पकड़कर हज्जाज इब्न यूसुफ चलना चाहिए, ये शर्त लगाई। बादशाह ने कहा मंजूर, वो बादशाह था, एक गवर्नर था। चुनांचे शादी की, और शादी करके जब वो दुल्हन बन के जा रही थी और वो ऊंटनी पर बैठी थी, तो बादशाह ने ऑर्डर दिया हज्जाज इब्न यूसुफ को, नकेल पकड़। अब वो हज्जाज इब्न यूसुफ को माननी पड़ी, नकेल पकड़ के जब चलने लगी हज्जाज इब्न यूसुफ, तो उसने कहा हज्जाज बन गया तू मेरा गुलाम, देख कैसा बनाया तुझे गुलाम। तो ऐसी औरतें भी होती है अड़ी टेढ़ी, इसलिए ऐसी दुल्हने नहीं बनना। ये तो बड़ा लंबा किस्सा है, मैंने मुख्तसर बयान किया आपके सामने। मैं तो खाली इतना बयान करना चाहता हूं कि दो जुमले याद रखना, घर में तनाव से काम नहीं चलता, तआवुन से काम चलता है। कि तनाव से काम चलेगा इनका ना, क्योंकि तआवुन से एक दूसरे का तआवुन करो। अब दुल्हने जो है वो अपने सास ससुर का तआवुन करे, सास ससुर जो है वो इनका तआवुन करे। ये मुआशरा है, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ये मुआशरा बताया है। इसके लिए माँ बाप की खिदमत करनी है तो फोन के जरिए करो। कभी कभार जो है कुछ घरों में तरतीब होती है कि जुमेरात के दिन जमा हो जाते हैं, कुछ घरों में तरतीब होती है कि शनिचर के दिन जमा हो जाते हैं, कुछ घरों में तरतीब होती है। अच्छा कुछ सासें माशाल्लाह ऐसी होती है कि छह छह महीने तक दुल्हनों को नहीं भेजती है, ऐसी सासें भी हमने देखी है। ये नहीं, ये हमारे शरीयत में नहीं है। शरीयत में तो यह है कि भी दोनों खानदानों की मोहब्बतें, इसीलिए शरीयत में कुफू कहा गया कि कुफू के अंदर निकाह करो ताकि मिजाज मिले। और कोई मामला आवे तो सबसे पहली बात यह कि उसमें जो है लेट गो, कोई बात नहीं, कोई ये नहीं होगा, ये होगा, उसे जो रबड़ की तरह खींचना नहीं कि शादी के लिए मांगा है लड़की का या लड़के का, या कोई शादी करनी है। तो मैं एक बात कहता हूं कि निकाह में यानी शादी करने के लिए ज्यादा दूरबीन से नहीं देखा जाता। हमारे हजरत शेख रहमतुल्लाह अलैह एक बात के फरमाते थे, शेख के पास एक आदमी आता और कहता है हजरत मुझे फला लड़की शादी करनी है, या लड़की वाले आते और कहते हैं कि मुझे फला जगह शादी करनी है हजरत, लेकिन वो लड़की थोड़ी सी मॉडर्न जैसी है, थोड़ी बेदीन है। तो हजरत शेख फरमाते नमाज पढ़ती है नहीं पढ़ती? हाँ नमाज तो पढ़ती है, तो पर्दा भी आ जाएगा, फिक्र मत करो। अखलाक अच्छे हैं कि नहीं है, असल अखलाक देखे जाते। उम्मे सलमा ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया था कि हजरत एक मर्तबा हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जन्नत पर बहुत लंबा बयान किया, जन्नत की हुरें ऐसी होंगी, जन्नत का खाना ऐसा होगा, जन्नत के बागात ऐसे होंगे, जन्नत की दुल्हनें ऐसे होंगी सारे। तो उम्मे सलमा ने फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने भी बयान किया कि जो बीवी जो है दुनिया में दीनदार होगी, मियां दीनदार होगा, तो दोनों का निकाह अल्लाह जन्नत में करा देंगे। तो उम्मे सलमा उस मजलिस में बैठी हुई थी, तो उम्मे सलमा ने पूछा कि हजरत मुझे इतना बताइए कि कोई औरत है, उसका पहला शोहर वो भी दीनदार, दूसरा निकाह किया उसने तो दूसरा शोहर जो वो भी दीनदार, तो ये औरत पहले शोहर के साथ जाएगी या दूसरे शोहर के साथ जाएगी? ये उम्मे सलमा ने सवाल किया। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जवाब दिया कि या उम्मे सलमा अख्तर हसनहुमा खुलुका, कि उन दोनों में से जिसके अखलाक अच्छे हों तो उसको पसंद करना। चूंकि उम्मे सलमा के जो शोहर पहले अबू सलमा थे वो भी दीनदार थे, दूसरा निकाह इनका हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ हुआ, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की दीनदारी में तो क्या शक है। तो फरमाया कहा था जन्नत में मैं आपके साथ जाऊंगी या अबू सलमा के साथ जाऊंगी? तो हुजूर ने फरमाया जिसके अखलाक अच्छे हों तो उसको पसंद करना। तो उम्मे सलमा ने कहा फिर तो मैं आपको पसंद करूंगी। अखलाक देखे जाते हैं। एक जगह से किसी ने कहा कि मैं शादी तो करना चाहती हूं फला लड़के के साथ, लड़का बहुत अच्छा है, कमाता भी है, तो दाढ़ी नहीं है इसलिए शादी नहीं करते। अरे क्या मतलब दाढ़ी नहीं है? तो यानी कोई लड़ाई की चीज है? ये मेरी बात समझना, ये बात गहरी को समझाएगा नहीं आपको। कल आ जाएगी दाढ़ी, अब फिक्र मत करो, इंशाल्लाह कल आ जाएगी। कई दूल्हे हमने ऐसे देखे। एक जगह मैंने हैदराबाद में निकाह पढ़ाया, जब निकाह पढ़ाया तो जो लड़का निकाह जिसका निकाह पढ़ा रहा था, मैंने कहा तेरा बाप का भी निकाह मैंने ही पढ़ाया था, उसके बाप का निकाह भी मैंने पढ़ाया था, अगर तेरा निकाह भी मैं पढ़ा रहा हूं देख। फिर दूसरा पीछे खड़ा था चौथे नंबर पर, मैंने कहा तेरे बाप का भी निकाह मैंने पढ़ाया था, एक नस्ल चल रही है। फिर आखिर में खड़ा था, मैंने कहा तेरी मां का निकाह मैंने पढ़ाया था, तेरी मां को पूछ लेना। तो वो लड़का कहने लगा कि मौलवी साहब वो मसला ऐसा है कि मेरी दाढ़ी नहीं है इसलिए मेरे ये खुसर वगैरह पसंद नहीं करते। मैंने कहा भाई देखो, इनको समझाया मैंने, मैंने कहा लड़का अच्छा है, दीनदार है, दाढ़ी नहीं है, दुआ मांगो आहिस्ता आहिस्ता आ जाएगी, लेकिन ये चीज लड़ाई की नहीं होती। लड़ाई करो इसकी वजह से तलाक ले लो। क्या क्यों तलाक ली? ये कहा वो शोहर दाढ़ी नहीं थी उसकी, क्या बात हुई? दाढ़ी है किसी की और बेदीन है तो, दाढ़ी है किसी की और बदअखलाक है तो, किसी की दाढ़ी है माशाल्लाह वो पक्का नमाजी यानी निशान भी है, लेकिन उसके अखलाक अच्छे नहीं है तो। इसलिए बुनियादी चीजें देखी जाती है कि इसके अखलाक अच्छे हैं कि नहीं, इसमें दीनदारी है कि नहीं। हजरत शेख फरमाते थे कि कोई बात नहीं, ढंड मुंडे के साथ कर दे, हम दुआ करेंगे अल्लाह उसको दाढ़ी भी दे देगा। मदीना मुनव्वरा में एक जगह शादी की मजलिस थी, अरब थे और ऊंचे घराने के थे, शाही खानदान के, मुझे उन्होंने मधु किया खसूसी मेहमान, हमारे यहां शेख आएंगे खसूसी मेहमान। जब वो निकाह की मजलिस, वहां की निकाह की मजलिस हमारे यहां की निकाह की मजलिस में थोड़ा सा फर्क होता है, वहां की निकाह की मजलिस हमारे यहां की निकाह थोड़ा सा फर्क होता है, तो वो खुसर यानी जो लड़की दे रहा था उसने मेरे, वो भी हमारा साथी था दाढ़ी उसके, तो उसने कहा कि शेख ये मेरा दामाद है, आप निकाह पढ़वा रहे हो उसका, लेकिन उसका चेहरा देखो बिल्कुल दाढ़ी नहीं है। मैंने कहा देखो इस लड़के के चेहरे को देखकर मैं कहता हूं कि ये लड़का सलीबुल फितरत है, 5 महीने में इंशाल्लाह दाढ़ी भी आ जाएगी, 5 महीने में इंशाल्लाह चिल्ला भी लगा लेगा। चुनांचे ऐसा ही हुआ, ऐसा ही हुआ कि अल्लाह ताला ने जो है उसको दाढ़ी भी दे, माशाल्लाह लईम शईम दाढ़ी, मुख्य खिदमत भी करता है करता है। मैंने कहा कैसे दुल्हन तुम्हारी के माशाल्लाह बहुत अच्छी। इसलिए झगड़ा ये इतनी खराब चीज है, मैं जो अर्ज करना चाहता हूं झगड़ा और गाली गलौज गालम गलौज इतनी खराब चीज है कि शबे कदर के ताजिन को उठा दिया। हुजूर सल्लल्लाहु अलैहि वसल्लम बाहर निकले थे शबे कदर की तिला देने के लिए, मैं आज शबे कदर है, लेकिन देखा दो आदमी झगड़ रहे थे, तो मैं आया कि इनके नहुसत से तायुन खत्म हो गया कयामत तक के लिए। हजरत अली रजी अल्लाह तआला अनु को जो कत्ल करने वाला था अब्दुर्रहमान इबन मुलजिम, उसने हजरत अली को शहीद किया था। हजरत अली को जो शहीद शहादत का किस्सा है वो मैंने तफसील से मेरी किताब बिखरे मोती में लिखा है, हजरत अमीर मुआविया का भी किस्सा लिखा है, हजरत अली का भी किस्सा लिखा है। ये मैं समझाना चाह रहा हूं कि लड़ाई कितनी खराब चीज है। रिवायत उलमा ने लिखा है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ये पर्दा बैठे हुए थे, सारे सहाबा मौजूद थे, चौदहवीं रात का चांदना था, एकदम से हुजूर यूं अली सुन, हुजूर सारा से फरमा रहे अली सुन, दुनिया में दो आदमी ऐसे हैं कि हशर के मैदान में उनको कारून से अबू जहल से हामान से ये जितने बड़े बड़े मुशरिक गुजरे इन सब से अल्लाह ताला ज्यादा अजाब देगा दो आदमियों को। हजरत अली ने पूछा कौन है वो दो आदमी, मन हुमाया रसूल अल्लाह, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया एक हजरत साले अलैहिस्सलाम की ऊंटनी का कातिल जिसने ऊंटनी को कत्ल किया था, फाकरूहा फअसबहु मिनन नादिमीन, जो कुरान शरीफ में है साले अलैहिस्सलाम की ऊंटनी, कभी अल्लाह आपको तौफीक दे तो मदीना मुनव्वरा से तकरीबन 200 किलोमीटर पर यह जगह है कौम समूद, ये वेल आज साले अलैहिस्सलाम की ऊंटनी का जो है सारा वहां वो ऊंटनी की शक्ल भी बनी हुई है, और उसी के करीब में लैला मजनू का गांव भी है, उसी के करीब में, कभी अल्लाह तौफीक दे तो वहां जरूर जाना देखना कि अल्लाह की निशानियां कैसी है। मदीना मुनव्वरा से तबुक जाते हुए 250 किलोमीटर पर जगह थी, हमारे कई मरतबा वहां सफर हुए। तो कहे एक तो वो सालेह अलैहिस्सलाम को उठने का कातिल, चलो बात खत्म हो गई। हजरत अली ने पूछा दूसरा कौन, तो हुजूर ने फरमाया तेरा कातिल। अब हजरत अली का कातिल कौन था, अब्दुर्रहमान इब्न मुलजिम। जब उसे पकड़ा गया, जब हजरत अली को उसने कत्ल किया और पकड़ा गया, तो जाहिर बात है कि पकड़ा जाएगा तो साहब मारेंगे, पूछेंगे भी तूने क्यों कत्ल किया, क्या हुआ, तो मुसला हुआ उसका, मुसला का मतलब ये उंगलियां काटी, बता तुझे किसने पैसा दिए थे, उसको मारा, रिमांड पर लिया, बता बता। तो किताबों में लिखा है कि जब उसके मुसला किया गया तो एक साहबी ने पीछे से कहा भाई इसके जो जुबान भी काटो, तो उसने फौरन क्या कहा भाई मुझे मारो जितना मारना है उतना, मेरी जुबान मत काटो। बोला क्यों, यूं कहा जब से मैं बालिग हुआ हूं उस वक्त से लेकर अब तक मेरी ये जुबान अल्लाह के जिक्र से गाफिल नहीं रही, इतना बड़ा साकिर था। इसलिए तहज्जुद पर ज्यादा एतमाद मत करना, कैसा मैं तो तहज्जुद पढ़ रही हूं मैं तो बहुत दीनदार हूं, ना वो देखा जाएगा कि किसी को तकलीफ तो नहीं दी तुमने। अब जुल्म जुलमात यौम अल कियामा के जुल्म जो है बहुत अंधेरियां बनकर आएगा हशर के मैदान में, इतना बड़ा जाकिर, और उस जाकिर को हुजूर क्या फरमा रहे हैं कि कयामत के दिन अबू जहल से ज्यादा अजाब होगा। अच्छा वजह क्या, کہ حضرت علی رضی اللہ تعالیٰ عنہ کے انتقال کے بعد امت میں توڑ پیدا ہو گیا. بعض لوگوں کی عادت ہوتی ہے توڑ کرانے کی, میاں بیوی میں توڑ ہو جائے, بھائی جو ہے پارٹنر میں توڑ ہو جائے, وہ خالی چٹکلے چھوڑتے ہیں. اور بعض لوگوں کی عادت ہوتی ہے جادو وغیرہ کرانے کی, کہ ذرا پنڈتوں کے پاس جا کر جو ہے ذرا وہ بہت ترقی کر رہا ہے اس کو ذرا کسی طریقے سے نیچے کرنا. اور تو یہ جو ہے یہ لوگ ٹھیک نہیں ہے. توڑ کرانے والوں کو حشر کے میدان میں ابو جال ابو لہب سے بھی زیادہ عذاب ہوگا. کہ میاں بیوی کا گھر ماشاءاللہ بہت اچھا چل رہا ہے, بڑی محبتیں ہیں الحمدللہ, ترقی ہو رہی ہے, تو اب جو ہے آپ حسد مت کرو بلکہ آپ ان کے لیے دعائیں کرو کہ اللہ تعالیٰ آپ کو خوب دے عافیت کے ساتھ, اللہ تمہاری بھی حفاظت کرے, تمہارے دین کی بھی حفاظت کرے. کسی کے کار حسد کرنے والا یہ کبھی بھی کامیاب نہیں ہوتا. اور اللہ ما فرما ہمارے معاشرے میں اتنی گندی چیزیں آ گئی ہیں, اتنی گندی چیزیں کہ میں صاحب کسی کو بھی ترقی کرتے ہوئے دیکھا علمی لائن میں کاروباری لائن میں تو باتیں کہیں گے کہ اچھا اب تو مجھے مرسیڈیز آ گئی اس کے پاس, اچھا اب تو جو ہے یہ بڑا قیمتی موبائل استعمال کر رہا ہے, اچھا اب یہ تو بہت اوپر جا رہا ہے, اب کیا فائدہ. ومن شر حاسد اذا حسد, حضور صلی اللہ علیہ وسلم سے فرمایا گیا. اس لیے ہماری شریعت میں کیا ہے, بس سیدھے سادے طریقے پر. اب دوسرا ایک بات یہ کہ جب اللہ تعالیٰ پیسہ بہت دے نا تو ذرا شوشا بھی مت کرو. بعض لوگوں کو شوشا کرنے کی بہت عادت ہوتی. حدیث شریف میں آتا ہے استعینوا علی حوائجکم بالکتمان فإن کل ذی نعمۃ محسود, اپنی ضرورتوں کو چپکے پورا کرو, اس لیے کہ ہر نعمت والے پر حسد ہوتا ہے. بات میرے سمجھ میں آ گئی. اس لیے بیوی سے اگر کچھ معاملہ چل رہا ہے معافی مانگ لو, یا شوہر سے کوئی معاملہ چل رہا ہے بیوی معافی مانگ لے. بیوی کو کہا گیا کہ شوہر کی خدمت کرو, بھی اس کی ماں باپ کی خدمت کرو. اور یہ بات بتاؤ تو اللہ کا شکر ہے ہماری ہندوستان کی جو عورتیں ہیں نہیں تو حوروں سے بھی اچھی ہیں. عربوں سے تو آپ کا پلہ نہیں پڑا, ہم لوگوں کا پلہ پڑا ہے عربوں سے, وہ کیس ہمارے پاس آتے ہیں وہاں, سمجھے. ہاں ایک عورت نے پورے خاندان کو پریشان کر دیا وہاں, اور کورٹ میں لے گئی پورے خاندان کو مدینہ منورہ کی. تو حذیفہ بھی ہنسنے لگے کہ کیسی عورت ہے. میں نے کہا ہمارے ہندوستان کی عورتیں تو جو اللہ کا شکر ہے کہ کھانا بھی پکانے. میں نے آہستہ سے کہتا ہوں عورتیں سن لگی تو ڈر لگتا ہے کہ کل سے کھانا پکانا چھوڑنا, تو عورت کے ذمہ کھانا پکانا نہیں ہے. ہاں عورت اگر یہ کہہ دے نا کھانا میں نہیں پکاتی تو تم کچھ نہیں کر سکتے. پر یہاں تو بیچاری صبح صبح جو اٹھ کر لسی بھی بنا لے وے, کھانا بھی پکا لے وے, بچوں کی خیر خبر بھی رکھ لے وے. آپ سمجھے کہ نہیں, عورت جو ہے وہ تو بچے جننے کے لیے اللہ تعالیٰ ایک نسل چلاتا ہے اس کے ذریعے سے. اور آپ کی لتسکن ہوئی لیا ممن آیات ہی ان خلق لکم من انفسکم ازواجا لتسکنوا الیہا وجعل بینکم مودۃ ورحمہ. اللہ کی نشانیوں میں سے ہے کہ اللہ نے تمہارے لیے بیویاں بنائی اور بیویوں کے لیے اللہ نے شوہر بنائے. کیوں؟ تاکہ ایک دوسرے کو دیکھ کر سکون حاصل کرو. اور اتنی بات بتائی کہ میاں بیوی ایک دوسرے کی طرف دیکھ کر مسکراتے ہیں تو اللہ بھی مسکراتا ہے. گھر جا کر مسکرا لینا بھائی, سمجھ گئے. ہاں کہ ایک بھی دوسرے کی طرف دیکھ کر مسکراؤ تو اللہ کو بھی ہنسی آتی ہے. لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُم مَّوَدَّةً وَرَحْمَةً, تو اور تمہارے آپس میں محبت ڈالی. مودت کا جملہ پہلے لائے, کیا مطلب کہ جوانی میں محبت اور پھر رحمہ, رحم ایک دوسرے کے اوپر, بڑھاپے میں ایک دوسرے پر رحم. میرے یہاں دہلی میں ایک بڑے میاں آتے تھے اور آ کر رونے لگے, بڑے میاں کیوں رو رہے ہیں؟ کہ مولوی صاحب دعا کرو حجن کی طبیعت ٹھیک نہیں ہے, اللہ تعالیٰ جو اس کی طبیعت ٹھیک کرے. میں نے کہا حجن کی عمر کیا ہے؟ یوں کہ 80 سال کی عمر ہے مولوی صاحب. تو میں نے کہا کیا دعا کروں تو بتاؤ. یہ کہ مولوی صاحب ہاڑ کی بھی تکلیف, شوگر کی بھی تکلیف, بلڈ پریشر کی تکلیف, یہ کہہ کر رونے لگے. مولوی صاحب دعا کرو کہ میں اس سے پہلے مر جاؤں, وہ مجھ سے پہلے نہ مرے, بس یہ کہ وہ میرا جنازہ دیکھ لے میں اس کا جنازہ نہ دیکھوں. مولوی صاحب یہ رحمت ہے, جوانی میں محبت और बुढ़ापे में आराम। ले तो सुकून मिले या सुकून, ये नहीं कहा कि खाना पका के खिलाएगी, कपड़े धोएगी, कपड़ा धोने भी नहीं है। ये तो हिंदुस्तान की औरतें अल्लाह का शुक्र है कि खाना भी पका देवे, कपड़ा भी धो देवे, कमरा भी साफ कर दे माशाल्लाह। और कोई जो है ऐसी आ गई ना तो वो फतवा खड़ा कर देगी, शरीयत के अतवार से कुछ चलेगी। इसके लिए जैसा है ना भाई, गधड़ मधड़ करके चलते रहो मोहब्बतों के साथ। मेरे पास समझ में आ गई नहीं आ गई? अच्छा, किताबों में लिखा है कि जब ऐसे मोहब्बतों के साथ जब, और एक बहुत अहम बात बताऊं, जो बच्चे हैं कभी कभार मियां बीवी में अनबन हो जाती है, कभी कभार बच्चों के सामने कभी मत लड़ो। कभी भी बच्चे के सामने अपनी बीवी को मत डांटो कभी। क्यों? क्यों बच्चा कहेगा अच्छा मेरा बाप जो है मेरे माँ को ये कहता है, मेरी माँ जो है ये कहती है, तो वो बच्चे के ऊपर बुरा असर होगा। आपका घर, मैं जो कहता था हमारी मस्जिद के अइम्मा ये अगर मुक्तदियों की फिक्र कर लें, और हमारे जो यानी घर वाले जो हैं, हर मुसलमान का घर ये अपने बीवी बच्चों का दीन का फिक्र कर लें, तो बेदीनी दुनिया से खत्म हो जाएगी, बेदीनी रह ही नहीं सकती। आप खाली अपने घर का फिक्र कर लो अभी कि मेरे घर में दीन आ जावे, तो आसान है। मियां बीवी दोनों को देखना है कि मेरे घर में शरीयत आ जावे, मेरे घर में मेरे बच्चे दीन। बाप अगर टीवी देखेगा तो बच्चा भी देखेगा कि नहीं देखेगा? माँ अगर जो है टीवी, माँ अगर नमाज नहीं पढ़ेगी तो बच्चा भी जो है वो देखेगा मेरी माँ नमाज नहीं पढ़ती। अगर औरतों के हैस के अय्याम है तो भी उलमा ने लिखा है कि नमाज का वक्त आवे, ओढ़नी ओढ़ लेवे, वुजू करे और जो मुसल्ला बिछावे बैठे, ताकि बच्चे जो है ये समझे कि मेरी माँ नमाज पढ़ ली। हालांकि नमाज नहीं पढ़नी उसको, लेकिन बैठ खाली ऐसी शक्ल इख्तियार कर, रोजा नहीं रखना उसे शरीयत के एतबार से, सबके सामने मत खा, चुपके से खा ले। ये कितनी एहतियात बरती शरीयत ने हमारी। किसी जमाने में औरतें इतनी दीनदार होती थी, इतनी दीनदार होती थी, किताबों में लिखा है कि शोहर जब निकलता था कारोबार के लिए, ये खातून दरवाजे पर आकर खड़ी हो जाती थी और कहती थी या रजुल इत्तकिल्लाह फीना, ए मेरे प्यारे शोहर मेरे बारे में अल्लाह से डरते रहना, तुम रोजी रोटी लेने जा रहे हो, हलाल लुकमा लाना, हराम लुकमा मत लाना, मैं फाका तो बर्दाश्त कर सकती हूं, जहन्नम की आग में बर्दाश्त नहीं कर सकती। इसलिए आज का ये सबक है कि घरों में मोहब्बतों से रहो। खास तौर से सबसे पहले मैं दरखास्त करूंगा सासू से, जो सासे हैं ना, ये ना समझे कि साहब ये तो मेरी नौकरानी बनकर आई, उसको तो ये करना चाहिए, इसको तो ये करना चाहिए, और ये ना कहे कि साहब शोहर तो जो है वो तो सर का ताज है, वो तो है ही शोहर सर का ताज, को कौन मना करता है। लेकिन जो शरीयत की बॉर्डर है वो बॉर्डर है, सासें बहुत मोहब्बत से रखें और दुल्हने बहुत मोहब्बत से रहें, ताकि घरों में तलाक जो है, तलाक ये तो आखिरी दर्जे की चीज है। अब गजल मुबाहत कहा गया, अर्श हिल जाता है, अर्श कि अर्श हिल जाता है, जो कि मामूली चीज नहीं। और खास तौर से बच्चे पैदा हो जाएं, फिर आदमी गुस्से में आ जावे, गुस्सा आवे, आदमी को गुस्सा आता है, इसमें कोई शक नहीं। गुस्सा, मैं तो एक बात कहता हूं कि कभी भी मियां बीवी की लड़ाई हो, कभी वो ज्यादा बोले ना, आप उसको शोहर बना दीजिए, आप बीवी बन जाइए। औरत को बोलने की ज्यादा आदत होती है, किताबों में लिखा है, इसलिए वो बोलेगी, वो आपको कहेगी, सुनाएगी, आप बीवी बन जाइए, खामोश हो जाइए, ठीक है ठीक है, जैसा बिल्कुल ठीक, बिल्कुल ठीक ठीक, लड़ाई तो नहीं होगी। और बीवी औरतों से क्या कहता हूं कि तुम अगर शोहर की हर बात में हां करोगे ना, शोहर कहेगा आज दिन है, हाँ दिन है, दिन है नहीं रात है, हाँ जैसा बिल्कुल ठीक है, आप बिल्कुल ठीक कह रहे हैं, आप बिल्कुल ठीक कह रहे हैं, जैसा आप कहोगे वैसा करूंगी, मुझसे गलती हो गई, माफी मांग ले, कभी लड़ाई नहीं होगी। इसलिए और आसा घरों के अंदर देखो, उलमा ने लिखा है, ये अगली चीज हदीस में नहीं है, उलमा ने लिखा है कि जब भी खाना पकाओ तो सूरह फातिहा पढ़ के दम कर दो, बस, तो उस घर में लड़ाई नहीं होती। उलमा ने लिखा है कि खाना पकाओ, चाय पकाओ, सूरह फातिहा पढ़ के दम कर दो, बस खाने में जो पानी पिया जाता है सूर्य फातिहा पढ़कर दम कर दो, तो अलमा ने लिखा है कि उस घर में फिर लड़ाई नहीं होती। वरना जो है बाज घर ऐसे होते हैं, अल्लाह हिफाजत फरमाए, जहन्नम कर दे, सुबह जाओ तो लड़ाई, शाम को जाओ तो लड़ाई, आदमी जिंदगी कैसे गुजारेगा? करोगे इंशाल्लाह इतना, अब जाकर जो है सबसे पहले बीवी की तरफ देखकर मुस्कुराओगे इंशाल्लाह, और अगर कुछ गड़बड़ हो गई हो तो माफी साफी कर लोगे इंशाल्लाह। ये रातें ऐसी हैं कि इन रातों में लड़ाई करने वाला भी महरूम रहता है। अच्छा एक ऐलान सुन लो, हर साल जो है रमजान का जो आखिरी जुमा आता है तो एक SMS लोग भेजते हैं और हदीस के हवाले से भेजते हैं। पहले मेरी ये बात याद रखना मेरे चांदो कि आप जो है हमारे बच्चों की जगह पर हो, नए नए हो, अभी आपकी उम्रें चल रही हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तरफ कोई भी गलत बात मंसूब न करो। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरी तरफ कोई आदमी गलत बात मंसूब करेगा वो अपना ठिकाना जहन्नम में बना ले। तो आजकल तो व्हाट्सएप का जमाना है, जिसके पास जो आया भेज दिया। ये नहीं, मेरी बात समझ में आ रहे? कभी जो है शब रमजान के आखिरी जुमा में अगर किसी की बहुत नमाज कजा हुई हैं तो रमजान के आखिरी जुमा में जो है दो रकात नमाज पढ़े और पहली रकात में आयतुल कुर्सी पढ़े और दूसरी रकात में सूरह इखलास पढ़े तो 70 साल की उसकी नमाजें जो कजा हुई थी वो अदा हो जाएंगी। ऐसे SMS चलते रहते हैं, ये बिल्कुल गलत है, ऐसी नमाजें अदा नहीं होती और न हदीस में है। ये हदीस में भी नहीं है, कुरान में भी नहीं है, किसी ने लिखा भी नहीं है। इसलिए ये SMS अगर आपके पास आवे वह आपको किसी को कुछ कहना नहीं है, तो डिलीट कर दो। ये नहीं आप ग्रुप में भेज रहे हो, भाई जब नबी की बात नहीं है तो क्यों आगे बढ़ाते हो आप, एक बात। दूसरे है कि कोई आपको SMS भेजे लेकिन पीछे कल लिख देगा बुखारी, अरे बुखारी में तुमने जाकर देखा है, लिख देगा मुस्लिम, तुमने देखा है मुस्लिम में कि वो चीज है कि नहीं, लिख देगा कुरान, अरे तुमने कुरान में देखा है, इसलिए ये देखो कि किसकी तरफ से आ रहा है। आप मेरी बात समझे? वो SMS में क्या लिखा होता है कि आखिर जुमा के बारे में हुजूर का इरशाद है, जिसकी नमाज कजा हुई तादाद मालूम न हो तो रमजान के आखिर जुमा के दिन 4 रकात नफल 1 सलाम के साथ पढ़े, हर रकात में सूरह फातिहा के बाद आयतुल कुर्सी 7 मरतबा सूरह कौसर 15 मरतबा पढ़े। अगर 700 साल की नमाज कजा हुई होंगी तो उसके कफारे के लिए नमाज काफी है। लो साहब ये झूठ है, आप समझ गए? इसलिए इस किस्म की बातें नहीं बढ़ानी आगे, और ऐसे नमाज कजा भी नहीं होती। एक बिल्डर बम्बे के बहुत बड़े बिल्डर हैं, आप लोग जानते, मेरे पास आए थे। यूं कहा मौलवी साहब मेरी बहुत नमाज कजा हुई है। मैंने कहा था करो भाई, कहना मौलवी साहब वो हरम शरीफ में जाकर नमाज पढ़ते 1 लाख का नमाज का सवाब मिलता है ना। देखो बम्बे के लोगों का दिमाग कहां जाता है। मैंने कहा ऐसे कजा नहीं होती, ऐसे वो अदा नहीं होती, वो तो खुद आपको पढ़नी पड़ेंगी। इसलिए ये चूंकि आखिर जुमा आ रहा है, अभी शुरू होगा, तो भी ये चीज है। मैं तो खाली इतना कहने का मुकल्लफ हूं कि ये चीज हदीस में नहीं है और ये चीज किसी सहाबी से भी मनकुल नहीं है, किसी चीज से मनकुल नहीं है। इसलिए इन चीजों पर ज्यादा ध्यान न दें। 4 रकात नमाज पढ़े आदमी ठीक है, आयतुल कुर्सी पढ़े सवाब मिल जाएगा उसको, लेकिन ये कि मेरी नमाज भी हो जाएगी ये नहीं। ठीक है भाई मेरी बात समझ गए? एक बात। दूसरी बात ये है कि मैं चाहता हूं कि हम लोग जन्नत में एक दरख्त लगा लें। ठीक है, हदीस शरीफ में आता है कि जो आदमी सुबहान अल्लाह, पढ़ लो मेरे साथ, सुबहान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, सुबहान अल्लाह कहने पर एक दरख्त लग गया, अल्हम्दुलिल्लाह कहने पर एक दरख्त लग गया, ला इलाहा इल्लल्लाह कहने पर एक दरख्त लग गया और अल्लाहु अकबर कहने पर एक दरख्त लग गया, 4 दरख्त लग गए हमारे, मेरे भी लग गए, आपके भी लग गए और पक्के लग गए। क्योंकि अल्लाह के नबी ने कहा है, ये हदीस तिर्मिजी शरीफ में है, ये हदीस बैहकी में है, ये हदीस मुस्नद अहमद में है, सही हदीस है। एक मरतबा जरा 4 दरख्त और लगा लो, सुबहान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, देखो लग गए ना सबके। दूसरा, मुझे सालगिरह के बारे में भी कहना, आजकल लोगों को भी बहुत शौक हो रहा है और ब्यूटी पार्लर में जाने का भी जरा लड़कियों को बहुत शौक हो रहा है ना, और फिर जो है ये आजकल हमल साकत करने का भी बहुत शौक हो रहा है। ये सब चीजें जो है वक्त नहीं हमारे पास, वरना इसके बारे में भी इंशाल्लाह कल परसों खुद को अरस कर देंगे। दुआ कर लो, اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم لك الحمد كله ولك المن كله لك الشكر كله ولك الملك كله لك الخلق كله ولك الفضل كله وإليك يرجع الأمر كله وإليك يصعد الكلم الطيب كله اللهم لك الحمد بالإسلام لك الحمد بالإيمان لك الحمد بالقرآن لك الحمد حتى ترضى لك الحمد إذا رضيت لك الحمد بعد الرضا اللهم لك الحمد كالذي نقول وخيرا مما نقول لك الحمد كالذي تقول لك الحمد في الحال ولك الحمد في المآل اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها سبحان الحنان سبحان المنان سبحان الرحمن المستعان سبحان الخالق سبحان المالك لا إله إلا أنت سبحانك إنا كنا من الظالمين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم إنك عفو تحب العفو فاعف عنا اللهم إنك عفو كريم رحيم تحب العفو فاعف عنا اللهم لا تجعل فينا ولا منا ولا معنا شقيا ولا محروما ولا مطرودا يا ذا الجلال والإكرام اللهم إنا نسألك من كل خير خزائنه بيدك ونعوذ بك من كل شر خزائنه بيدك يا ذا الجلال والإكرام اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه اللهم أحسن عاقبتنا في الأمور كلها وأجرنا من خزي الدنيا وعذاب الآخرة لا إله إلا الله الحليم الكريم سبحان الله رب العرش العظيم الحمد لله رب العالمين اللهم إنا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك ومن جميع سخطك يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام اے اللہ ہمارے گناہوں کو معاف فرما، اے اللہ ہماری خطاؤں سے درگزر فرما، اے اللہ آج کی رات بھی طاق راتوں میں سے ایک رات ہے، اے اللہ اس رات میں تو ہم سب کو معاف فرما دے، اے اللہ ہم سب کو معاف فرما دے، اے اللہ ہماری گردنوں کو جہنم سے آزاد فرما دے، ہمارے ماں باپ کے گردنوں کو جہنم سے آزاد فرما دے، ہمارے بھائی بہنوں کے گردنوں کو جہنم سے آزاد فرما دے، ہماری بیوی بچوں کے گردنوں کو جہنم سے آزاد فرما دے، اے اللہ قیامت تک کے آنے والے ہماری نسلوں کے گردنوں کو جہنم سے آزاد فرما دے، اے اللہ یہ راتیں ایسی ہیں، ان راتوں میں ٹوٹ ٹوٹ کر تیری مغفرت نازل ہوتی ہے، تیری رحمت نازل ہوتی ہے، اے اللہ لوگ جو ہے ان راتوں میں تیرے نیک بندوں کو ڈھونڈتے ہیں لیکن تیری رحمت گنہگاروں کو ڈھونڈتی ہے، اے اللہ یہ گنہگاروں کا مجمع موجود ہے، ہم نے رات کے اندھیروں میں گناہ کیے ہیں، دن کے اجالوں میں گناہ کیے ہیں، جان کر گناہ کیے ہیں، انجان کر گناہ کیے ہیں، اور بہت کیے ہیں، بہت کیے ہیں، بہت کیے ہیں، کوئی گناہ ایسا نہیں ہے جو ہماری جھولیوں میں نہ ہو، ہماری آنکھیں بھی میلی ہیں، ہمارے بال بھی میلے ہیں، ہماری زبانیں بھی گندی ہیں، ہمارے پیٹوں میں حرام لقمے بھی گئے ہیں، لیکن اس مبارک رات میں ہم تجھ سے معافی کی درخواست کرتے ہیں، تو ہمیں معاف فرما دے، تو ہمیں معاف فرما دے، تو ہمیں معاف فرما دے، امت کے ہر مرد اور عورت کو معاف فرما دے، اے اللہ جتنے بھی امت کے مرد عورتیں جہاں جہاں ہیں تو ان سب کو معاف فرما دے، ہمیں خالی ہاتھ واپس نہ لوٹا، تیرے دروازے پر کوئی آئے خالی ہاتھ واپس چلا جائے، یہ تو تیری شان کے خلاف ہے، یہ تیرے علم مرتبے کے خلاف ہے، یہ تیری بلندی کے خلاف ہے۔ اے اللہ ہم تو جھولیاں پھیلا کر تیرے دربار میں بیٹھے ہیں، اے اللہ اگر تو ہمارے جھولی میں تھوڑا ڈال دے گا وہ بھی ہمارے لیے بہت زیادہ ہے، اس لیے کہ تو قریب ہے۔ قلیل کلا یقال له قلیل، تیرا تھوڑا تھوڑا نہیں ہوتا، کریم کا تھوڑا بھی بہت زیادہ ہوتا ہے، تو ہمارے جھولے میں محبت کی نگاہ سے دیکھ لے گا پھر بھی ہمارے بیڑے پار ہو جائیں گے۔ اے اللہ اس وقت میں فرشتے بھی موجود ہیں، اس مجلس میں فرشتے بھی موجود ہیں، انسان بھی ہیں، جنات بھی ہیں، اور یہ سب آمین کہہ رہے ہیں، ان کی آمین کے کہنے کو تو ہمارے لیے قبول فرما لے۔ انسانوں کی ہدایت کے فیصلے فرما، جناتوں کی ہدایت کے فیصلے فرما، اور اے اللہ گھروں میں جتنی بہو بیٹیاں پریشان ہوں عافیت سے ان کی پریشانیوں کو دور فرما دے، جو میاں بیوی میں آپس میں نہ اتفاقی ہو آپس میں محبتیں پیدا فرما دے۔ اے اللہ آپ بدگمانیوں کو ختم فرما دے، بدگمانیوں کو ختم فرما دے، آپس میں مودت محبت پیدا فرما دے، ساس اور بہو میں محبت پیدا فرما دے، خسر میں اور ساس میں محبت پیدا فرما دے، خاندانوں میں محبت پیدا فرما دے، اور یہ جوان ہماری بچیاں دوسروں کے گھروں میں ہیں، اے اللہ تو ان کی پوری پوری حفاظت فرما، پوری پوری حفاظت فرما، ہر کلمہ پڑھنے والی بچی کا تو پورا پورا انتظام فرما، اور جوانوں کی تو پوری پوری مدد فرما۔ اے اللہ جو مانگا وہ عطا فرما، مانگنے سے رہ گیا وہ عطا فرما۔ اے اللہ گزشتہ سال اس مجلس میں کئی ہمارے ساتھی موجود تھے، آج وہ اپنی قبروں میں جا چکے ہیں، ان کی قبروں کو تو نور سے منور فرما دے۔ اے اللہ جو قبروں میں مسلمان ہیں، جب رمضان کے ایک ایک رات ختم ہوتی ہے تو ان کی خوشی میں کمی ہوتی ہے، ان کا غم ہونے لگتا ہے، وہ گنتے رہتے ہیں اب 8 دن رہ گئے، اب 9 دن رہ گئے، کاش 1 منٹ ہمیں بھی مل جاتی۔ اے اللہ وہ قبروں کے اندر انہیں غم ہوتا ہے اور وہ انتظار میں ہوتے ہیں کہ ہمارے لیے بھی کوئی دعا کرتا ہے کہ نہیں کرتا۔ اے اللہ وہ قبروں میں انتظار میں ہیں جتنے مسلمان اسلام کی حالت میں دنیا سے رخصت ہو گئے ہوں، ان سب کی قبروں کو تو نور سے منور فرما دے، ان کے درجات کو بلند فرما دے، کروٹو انہیں آرام نصیب فرما، ان کی ہڈی ہڈی کو جنت نصیب فرما۔ اے اللہ ہمارے ماں باپ کی مغفرت فرما دے، انہیں شفا کاملہ عاجلہ عاجلہ دائمہ مستمرہ نصیب فرما۔ ماں باپ نے ہماری بڑی خدمت کی، ہم بیمار ہوتے تھے رات رات بھر ماں باپ سوتے نہیں تھے بلکہ کمرے میں آ کر دیکھتے تھے کہ بچے کا بخار کم ہوا کہ نہیں ہوا، اس نے کھانا کھایا کہ نہیں کھایا، ہم بیمار ہوتے تھے ڈاکٹر کے پاس لے جاتے تھے، اللہ مولوی صاحب کے پاس لے جاتے تھے دم کرانے کے لیے لے جاتے تھے۔ اے اللہ اب ان کی بیماریوں کا اللہ عافیت سے انہیں شفا کاملہ عاجلہ عاجلہ دائمہ مستمرہ نصیب فرما، اور جن کے ماں باپ دنیا سے رخصت ہو گئے ہوں ان کی قبروں کو تو نور سے منور فرما۔ اے اللہ ان کی ہڈی ہڈی کو جنت نصیب فرما، قبروں میں انہیں پتہ چل رہا ہو میرا بیٹا میرے لیے دعا مانگ رہا ہے، میری بیٹی میرے لیے دعا مانگ رہی ہے، اے اللہ اس کے علاوہ ہم کیا کہہ سکتے ہیں اور کیا کر سکتے ہیں۔ آج اس مبارک رات میں تجھ سے درخواست کرتے ہیں کہ جتنے مسلمان اسلام کی حالت میں دنیا سے رخصت ہوئے ہو، اے اللہ جہنم کے پیٹھوں پر سے ان کے ناموں کو تو مٹا دے اور ان کے گناہوں کو معاف فرما دے، اگر ان کے گناہوں کی وجہ سے جہنم تو نے لکھ دی ہے مگر اے اللہ کلمہ بہت بڑی دولت ہے، کلمہ بہت بڑی دولت ہے، اے اللہ ان کی معافی کی بھیک تجھ سے مانگتے ہیں، تیرا جہنم بھرنے کے لیے اغیار بہت ہے، جو کفر کی حالت میں دنیا سے رخصت ہو گئے ہیں تیرے جہنم بھرنے کے لیے بہت ہے، مسلمانوں کے لیے تو جنتوں کے فیصلے فرما دے۔ ہمارے روزوں کو قبول فرما، ہماری تراویح کو قبول فرما، ہمارے خیر خیرات کو قبول فرما، ہماری دعاؤں کو قبول فرما اور ان راتوں کی برکت سے تو ہمیں محروم نہ فرما. ہمیں وہ بدبخت انسان مت بنانا, ہمیں وہ بدبخت انسان مت بنانا کہ رمضان کا مہینہ گزر جائے اور ہم ہمارے گناہوں کی معافی نہ کرا سکے. ہمیں وہ بدبخت انسان مت بنانا. اب کچھ گھڑیاں رہ گئی ہیں, اے اللہ اس مبارک رات میں, اے اللہ ہم تو تیرے سامنے معافی مانگنے کے لیے آئے ہیں. تو کریم ہے, کریم جب قادر ہوتا ہے معاف کر دیا کرتا ہے, اور کریم جو ہوتا ہے وہ کھوٹے سکوں کو قبول کر لیا کرتا ہے. ہماری نمازیں ایسے نہیں ہیں جو تیرے دربار میں پیش کر سکیں, ہمارے روزے ایسے نہیں ہیں جو تیرے دربار میں پیش کر سکیں, ہمارے خیر خیرات ایسے نہیں ہیں. ہم تو بہو روپیے ہیں, رمضان میں ہمارا روپ الگ ہو جاتا ہے, شوال میں ہمارا روپ الگ ہو جاتا ہے, مجلس میں ہمارا روپ الگ ہوتا ہے, اور تنہائیوں میں ہمارا روپ الگ ہوتا ہے. ہم نے لوگوں کو بہت ستایا ہے, اور ہم نے لوگوں کے زمینوں پر بہت قبضے کیے ہیں, اور ہم نے بہت گناہ کیے ہیں, ہم نے بہت گناہ کیے ہیں. اے اللہ تو جانتا ہے ہمارا بال بال گناہوں میں ڈوبا ہوا ہے, لیکن آج کی رات میں ہم معافی مانگنے کے لیے آئے ہیں. اللہم انک عفو تحب العفو فاعف عنا, اللہم انک عفو تحب العفو فاعف عنا. اے اللہ تو معاف کرنے کو پسند کرتا ہے, تو ہمیں معاف فرما دے. اے اللہ حروف مقطعات کی برکت سے اور زمزم کی برکت سے, الف لام میم کی برکت سے, الف لام میم صاد کی برکت سے, کاف ہا یا عین صاد کی برکت سے, طہ کی برکت سے, یاسین کی برکت سے, قاف کی برکت سے, نون کی برکت سے, اور اے اللہ حامیم عین سین قاف کی برکت سے, اور الف لام را کی برکت سے, جتنے حروف مقطعات قرآن میں ہیں ان کی برکت سے تجھ سے دعا مانگتے ہیں کہ تو ہم سب کو معاف فرما دے, اور امت کی اجتماعی انفرادی پریشانیوں کو دور فرما دے. اے اللہ دنیا میں جو مسلمان پریشان ہیں, کئی نوجوان شہید ہو چکے ہیں, ان کی قبروں کو تو نور سے منور فرما, ان کے درجات کو بلند فرما, اور کئی جوان عورتیں بیوائیں ہو گئی ہیں جو عدتوں میں بیٹھی ہوئی ہیں, ان کے لیے تو بہترین انتظام فرما. کئی بچے یتیم ہو گئے ہیں, ان کے لیے تو بہترین انتظام فرما. تو اس سے اچھا انتظام کرنے والا کوئی نہیں ہے. کفا باللہ وکیلا, کفا باللہ شہیدا, تو اس سے اچھا انتظام کرنے والا کوئی نہیں ہے. اے اللہ تو ان کا پورا پورا انتظام فرما دے. اللہم انصر دینک و کتابک, اے اللہ تیرے دین کی مدد کر اور تیرے کتاب کی مدد کر, اور جو بھی پریشان حال ہوں ان سب کی پریشانیوں کو دور فرما, جو مقروض ہوں ان کے قرضوں کے ادا ہونے کی غیب سے صورت شکل پیدا فرما, جو بیمار ہوں ان کو شفا نصیب فرما, جن کے لڑکے لڑکیاں شادی کے لائق ہوں, غیر شادی شدہ ہوں بہترین جوڑوں کا ان کے لیے انتظام فرما, جو بے اولاد ہوں نیک صالح اولاد انہیں نصیب فرما, جن کے اولاد تو ہے مگر نافرمان ہیں ان کی نافرمان اولاد کو فرما بردار بنا دے. اے اللہ جو مانگا وہ عطا فرما, مانگنے سے رہ گیا وہ عطا فرما. جس نے بھی ہم سے دعاؤں کے لیے کہا ہو, دعاؤں کے لیے خطوط میں لکھا ہو, جن کا ہم پر کسی قسم کا حق اور احسان ہو, اے اللہ, اور جو ہمیں اپنی دعاؤں میں یاد کرتے رہتے ہوں, مائیں بہنیں ہمیں اپنی دعاؤں میں یاد کرتے رہتی ہوں, ہماری ساری دعاؤں میں ان کا پورا پورا حصہ نصیب فرما, اور اپنے فضل و کرم سے ہماری دعاؤں کو قبول فرما. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, الحمد للہ رب العالمین.